यो रेडियो नेपाल हो। अब सुखकला राईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन। नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको उहाँको धारणा। नेपाल र चीन बीच बीआरआई सम्झौतामा हस्ताक्षर। र दक्षिण कोरियाका राष्ट्रपति युन सुक एओल विरूद्ध संसदमा महाअभियोगको प्रस्ताव प्रस्तुत। अब समाचार विस्तारमा। नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ। बेजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृत बहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिशनका उपाध्यक्ष ली सुसेले हस्ताक्षर गर्नुभएको हो। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहनुभएको तेस्रो दिन यो सम्झौता भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको बताउनु भएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै यस क्षेत्रका महान दार्शनिक र ऋषिका उपदेशहरूले कैयौं पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले आफूले युवा अवस्थामै पेकिङ विश्वविद्यालयबारे पढ़ेको स्मरण गर्नुभयो। सन् 1919 विश्वविद्यालयमा साम्राज्यवाद र सामन्तवाद विरोधी चौथो आन्दोलन शुरू भएको उल्लेख गर्नुहुँदै उहाँले उक्त आन्दोलन आधुनिक चीनको इतिहासमा महत्वपूर्ण मोड़ भएको आफूले पाएको बताउनुभयो। उहाँले हाम्रा पूर्वज केवल चिन्तक मात्र नभई आविष्कारक र दूरदर्शी समेत रहेको उल्लेख गर्दै उनीहरूको योगदान एशिया मात्र नभई संसारका लागि पनि एक धरोहर भएको बताउनुभयो। संसारका थुप्रै राजनीतिक संघर्ष प्राय एकल वर्गका प्रतिनिधिहरूले नेतृत्व गरे पनि नेपालको आन्दोलन सामूहिक प्रयत्न मार्फत सफल भएको उहाँको भनाइ थियो। मार्क्सवादको दर्शनबाट प्रेरित र जननेता मदन भण्डारीको दूरदर्शी नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एमाले जनताको बहुदलीय लोकतन्त्रको सिद्धान्तको विकास गरेको उहाँले बताउनुभयो। प्रधानमन्त्री ओलीले चीनिया राष्ट्रपति शी चिनफिङको जनता को लोकतान्त्रिक दृष्टिकोण चीनको ऐतिहासिक परम्परा संस्कृति र सामाजिक आर्थिक विकासका आधार भएको आफूले पाएको बताउनुभयो। उहाँले नेपालको संविधान समाजवाद उन्मुख रहेको जानकारी गराउँदै हाम्रो आवश्यकता र आकांक्षासँग मेल खाने समाजवादको मोडेलको मजबूत आधार स्थापनाका लागि आफूहरू अगाडि बढ़िरहेको उल्लेख गर्नुभयो। नेपाल र चीन बुद्ध र कन्फ्युसियसको भूमि रहेको उल्लेख गर्दै उहाँले दुवै देशबीच सुमधुर सह अस्तित्व र दीर्घकालीन मित्रताको लामो इतिहास रहेको बताउनुभयो। उहाँले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै यसलाई सबै राजनीतिक दलहरूले समर्थन गरेको पनि बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेट सम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ। उहाँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा प्रोस्टेट सम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरूङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपति पौडेल आज बिहान भर्ना हुनुभएको थियो। हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। प्रहरीले सुनसरीको धरानबाट गैराती 600 किलो गाँजा बरामद गरेको छ। धरान उपमहानगरपालिका 13 शिवधाराबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो। गाँजा बरामद गर्ने क्रममा प्रहरीले 4 राउण्ड गोली समेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिमिल सिन्हाले जानकारी दिनुभयो। धनकुटाबाट धरानतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले सरकारी नम्बर प्लेटका 2 जीपलाई नियन्त्रणमा लिएको थियो। दुवै जीपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर आज बरामद गरेको जिल्ला प्रहरी कार्यालयले आज धरानमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। गाँजा बरामद गर्ने क्रममा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दर हरैचा 11 36 वर्षीय श्याम कुमार विक रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। निर्माणाधीन काली गण्डकी कोरिडोरमा एकसाथ सवारी आवागमन बन्द हुने भएको छ। काली गण्डकी कोरिडोर योजना अन्तर्गत गुल्मीको हर्मी चौरदेखि बागलुङको बलेवा सड़क खण्डमा एकसाथका लागि सवारी आवागमन बन्द हुन लागेको हो। काली गण्डकी कोरिडोर गैडाकोट रामदी मालढुङ्गा सड़क योजनाले जिल्ला प्रशासन कार्यालय गुल्मी पाल्पा र बागलुङलाई पत्रचार गरी आजदेखि एकसाथका लागि सड़क बन्द हुने जानकारी दिएको छ। आज स्वर सम्राट नारायण गोपालको 34 स्मृति दिवस मनाइँदैछ। यसै अवसरमा रेडियो नेपाल समेतको सहकार्यमा नारायण गोपाल संगीत कोषले आज काठमाडौँको प्रज्ञा भवनमा सम्मान तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गीततर्फ शिव शंकर थापा, संगीततर्फ बुलु मुकारुङ र गायनतर्फ कुमार बस्नेतलाई नारायण गोपाल स्मृति सम्मान तथा विशेष पुरस्कार प्रदान गरिने कोषका अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो। कुल जनसंख्याको झण्डै 10 लाख हाराहारीमा रहेका एकल महिला अझै आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थामा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको सर्वेक्षण प्रतिवेदन अनुसार घरमा एक्लै बस्ने एकल महिलाको संख्या निरन्तर बढ़दो अवस्थामा छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
महिलालाई हाम्रो समाजमा एक्लो हुने बित्तिकै कमजोर ठानिनु पुरानै मान्यता हो। श्रीमान बितेपछि परिवारबाटै धार्मिक र सांस्कृतिक रूपले अनेकन आक्षेप र लालछना लगाउनु, मानसिक तथा शारीरिक यातना दिनु लगायतका कारण एकल महिलाहरू सामाजिक र आर्थिक रूपमा अझै कमजोर रहेको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय जनगणना 2078 तथ्याङ्क अनुसार नेपालमा झण्डै 10 लाख एकल महिला रहेका छन्। प्रतिवेदनले 9,36,98 परिवारमा कम्तीमा एकजना एकल महिला रहेको देखाएको छ। श्रीमानको मृत्यु भएपछि आश्रित आर्थिक अवस्थामा रहेका महिलाहरू आफै पनि कमजोर हुन्छन्। परिवारबाटै हुने हिंसा सहेर बस्नुभन्दा अलग बस्ने एकल महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुनिराज लामिछाने:
एकल महिला अथवा विधवा महिलाहरूको संख्या पनि बढ्ने, शैक्षिक दृष्टिकोणले पनि पछाडि परेको अवस्था देखिन्छ र आर्थिक हिसाबले पनि अरू महिलाको तुलनामा एकल महिला र विधवा महिलाहरूको सम्पन्नताको स्तर पनि कमजोर अवस्थामा देखिँदैछ।
तथ्याङ्कले एक्लै बस्ने महिलाहरू 2,12,550 रहेको देखाएको छ। तथ्याङ्क अनुसार विधवा महिला मध्ये 22.5% गरिबीमै रहेका छन्। सम्बन्ध विच्छेद भएका मध्ये 14% महिला गरिबीमा बाँच्न विवश छन् भने 35 वर्ष वा सोभन्दा माथिका तर विवाह नगरेका मध्ये 31.3% महिला आर्थिक रूपले कमजोर अवस्थामा रहेका छन्। तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार 52% विधवा महिला त आर्थिक रूपमा निष्क्रिय अवस्थामा रहेको देखाएको छ। पेटभरि खान बस्न र सामान्य दैनिकी चलाउन समेत कठिन हुने अवस्थामा रहेका यति ठूलो संख्याका एकल महिलालाई स्वास्थ्य, रोजगारी र तालिम लगायतका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको बताउनुहुन्छ राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक लामिछाने। समाजमा महिलालाई यसै पनि दोस्रो दर्जाको नागरिक झैं व्यवहार गरिन्छ। त्यसमाथि पनि विधवा भएपछि लोग्ने टोकुवा, बोक्सी अनि अलक्षिणी जस्ता आरोप लगाएर यातना दिनेहरू पनि हाम्रै समाजमा रहेका पाइन्छन्। मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष डाक्टर कविता पाण्डे शैक्षिक स्तर कमजोर हुँदा एकल महिलाहरू दुःख सहेरै बस्ने गरेको बताउनुहुन्छ। त्यस्ता महिलाले पेटभरि खान समेत पाएका छैनन् भने बसोबासको समेत दयनीय अवस्था रहेको छ। त्यस्तै स्वास्थ्य उपचार, रोजगारी लगायतमा त उनीहरूको पहुँचै पुगेको छैन। जो कोही महिला पनि एकल रहरी हुने होइन। यो समाजमा अरू सहर बाँच्न पाउने अधिकार एकल महिलाको पनि रहेको छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाका राष्ट्रपति युन सुक एओल विरूद्ध संसदमा महाअभियोगको प्रक्रिया अघि बढ़ाइएको छ। सो प्रस्तावमा गहन बहसपछि यो हप्ताको अन्त्यतिर मात्र मतदान हुनेछ। मुलुकमा उत्तर कोरिया र अराष्ट्रिय तत्वहरूको खतरा रहेको भन्दै गएराती टेलिभिजनमा सम्बोधन मार्फत सैनिक शासनको घोषणा गरेकोले विपक्षी सांसदहरूले उहाँ विरूद्ध महाअभियोगको प्रस्ताव ल्याइएको हो। यसअघि उहाँलाई पदबाट राजीनामा गर्न वा महाअभियोगको सामना गर्न व्यापक दबाव परेको थियो। मुलुकमा सैनिक शासन मार्शल ल लागू गरेको दुई घण्टामै संसदको असहमतिपछि उहाँ पछाडि हट्नु बाध्य हुनुभएको थियो। सैनिक शासनको अवज्ञा गर्दै सांसदहरू संसद भवन प्रवेश गरी उहाँको घोषणालाई बहुमतले अस्वीकार गरेपछि युनले सैनिक शासन फुकुवा गरेको घोषणा गर्नुभएको थियो। उहाँको कदमलाई नागरिकहरूले ठाउँ ठाउँमा विरोध प्रदर्शन गरी अस्वीकार गरेका दक्षिण कोरियाका राष्ट्रपतिको सैनिक कानून लागू गर्ने हठात कदमलाई लिएर अमेरिका जापान लगायतका देश आश्चर्यमा परेका थिए। युरोपेली संघमा जर्जियालाई सामेल गराउने सम्बन्धी वार्ता स्थगित भएपछि जर्जियाका सांसदहरूले प्रदर्शन गरेका छन्। बिहिबारदेखि शुरू भएको विरोध प्रदर्शनमा दर्जनौं व्यक्ति घाइते भएका छन्। प्रदर्शनकारीहरूले मंगलबार लगातार छैठौं पटक राति राजधानी केबी लिसीको संसद भवन बाहिर जम्मा भएर विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्दा प्रतिकार स्वरूप प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि आक्रमण गरेका अधिकारीहरूले बताएका छन्। श्रम स्वास्थ्य तथा सामाजिक मामिला मन्त्रालयले झडपमा 23 जना प्रदर्शनकारी र 3 कानून प्रवर्तक अधिकारीहरू गरी 26 जना घाइते भएको जनाएको छ। अब खेलकुद। सिद्धार्थ बैंक नेपाल प्रिमियर लीग एनपीएलमा काठमाडौं गुर्खासले कर्णाली याक्सलाई पराजित गरेको छ। आज सम्पन्न खेलमा काठमाडौंले कर्णालीलाई 3 विकेटले पराजित गरेको हो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित 20 ओभरको खेलमा 5 विकेट गुमाएर 149 रनको योगफल बनायो। 150 रनको विजय लक्ष्य काठमाडौंले 19.3 ओभरमा 7 विकेट गुमाएर पूरा गरेको हो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन। नेपाल र चीन प्राचीन विज्ञानको भूमि भएको उहाँको धारणा। नेपाल र चीन बीच बीआरआई सम्झौतामा हस्ताक्षर। दक्षिण कोरियाका राष्ट्रपति युन सुक एओल विरूद्ध संसदमा महाअभियोगको प्रस्ताव प्रस्तुत। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।